आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
प्रभु यीशु को बनो
श्रोता, आज पनि हार्दिक स्वागत छ यो कार्यक्रममा। बाइबल अध्ययनको क्रममा अघिल्लो कार्यक्रममा हामीले भजन संग्रह 51 अध्यायबाट अध्ययन गर्न शुरू गरिसकेका छौं। हामीले यो दाउदको महान प्रस्तावको भजनमा 51 अध्याय 1-3 पदसम्मबाट पापको दोष सिद्धि, कायलता र विवेकको चित्कारको देख्यौं। आज हामी सबभन्दा पहिले देख्नेछौ परमेश्वरको दया र पापको प्रस्तावको चित्कार। भजन संग्रह 51 अध्यायको 4 पदमा भनिएको छ, तपाईँको विरूद्धमा केवल तपाईँकै विरूद्धमा मैले पाप गरेको छु र तपाईँको दृष्टिमा जे खराबी छ त्यही गरेको छु, यसै कारण बोल्नुहुँदा तपाईँ ठिक प्रमाणित हुनुहुन्छ र न्याय गर्दा तपाईँ न्यायी ठहरिनुहुन्छ। दाउदलाई यस कारणले आलोचना गरिएको छ किनभने उसले यो कथन बनाए। त्यहाँ कोही कोही छन् जो भन्दछन् कि यो परमेश्वरको विरूद्ध पाप थियो, यो नभन्नु पर्ने थियो, उसले भन्नुपर्ने थियो कि यो बत्सेबाको विरूद्ध मात्र पाप थियो। के त्यो थिएन र? त्यो निश्चय नै त्यही थियो। उही समयमा यो उसको परिवारको विरूद्धमा पनि पाप थियो, किनकि त्यस समयमा उससँग परिवार थियो र यो तिनीहरूको विरूद्धमा पाप थियो र दाउदले त्यो भन्नुपर्ने थियो। यसरी आलोचकहरू भन्छन्, तिनीहरूले यो पनि भन्छन् कि त्यो त्यस समयमा समाजको विरूद्धमा र यरूशलेमको विरूद्धमा पाप थियो। अनि त्यो पनि सत्य थियो, यो त्यस राष्ट्रको विरूद्धमा पाप थियो जुनको उनी राजा थिए। उनले परमेश्वरको आज्ञा उल्लंघन गरिरहेका थिए। तर मेरो मित्र, अन्तिम विश्लेषणमा पाप सधैँ परमेश्वरको विरूद्धमा पाप हो। श्रोता, यस किसिमको पाप अझैसम्म परमेश्वरको वचन र परमेश्वरको विरूद्ध धब्बाको रूपमा, लाञ्छनाको रूपमा उभिन्छ। फेरि ऐतिहासिक रेकर्ड पढौं, किनकि यो अति नै महत्वपूर्ण छ। यो नै परमेश्वरले दाउदलाई भन्नुभयो, दोस्रो समुएल 12:10 पदमा भनिएको छ, तब दाउदले नातानलाई भने, मैले परमप्रभुको विरूद्धमा पाप गरे। नातानले तिनलाई जवाब दिए, परमप्रभुले तपाईँको पाप लगिदिनु भएको छ, तपाईँ मर्नुहुने छैन, तर म यस कामद्वारा तपाईँले परमप्रभुका शत्रुहरूलाई भयंकर घृणाको मौका दिनुभयो, यसैले तपाईँबाट जन्मेको छोरा चाहिँ मर्नेछ। करिब 3000 वर्षदेखि शत्रु आलोचक परमेश्वरको वचनमा औल्याउँदै भनिरहेका छन्, तिम्रो मतलब यो हो कि दाउद परमेश्वरको आफ्नै हृदय अनुसारका मानिस थिए? एकजना आलोचकले कुनै भीड़लाई भनिरहेका थिए, बाइबलले भन्छ कि परमेश्वर पवित्र हुनुहुन्छ। त्यसपछि उसले व्यङ्ग्यात्मक शब्द प्रयोग गर्दै, उपहासको हाँसो हाँस्दै दाउदको बारेमा केही गन्ध फोहोर कथन बनाए र भन्यो, वाह, तिनीहरू भन्छन् कि परमेश्वर पवित्र हुनुहुन्छ। परमेश्वर दाउदलाई भन्नुभयो, दाउद, तिमीले मलाई आघात गर्यौ, चोट पुर्यायो, तिम्रो यो पापको कारण आलोचकहरू, मेरो शत्रुहरूले मलाई आलोचना, खण्डन, ईश्वर निन्दा गर्ने मौका पाए। त्यसकारण तिम्रो बच्चा मर्नेछ र तरवार तिम्रो घरानालाई कहिले छोड्ने छैन। अनि यदि हामी बाइबलमा देख्छौ भने उसले आफ्नो पापको परिणामको भोगे, उसले जे रोपे त्यसैको कटनी पनि गरे। अहिले यो ध्यान दिनुहोस्, दाउदले यो स्पष्ट पार्छन् कि यो पाप पछाडि पाप स्वभावतिर जान्छ। भजन संग्रह 51:5 पदमा भनिएको छ, साँच्चै म जन्मदा नै पापी थिएँ र मेरी आमाले मलाई गर्भधारण गरेदेखि नै म पापी थिएँ। दाउद, साथै हामी सबैजना यो संसारमा पापको स्वभाव लिएर आएका छौं। यो कुराको थाहा गर्दै पाउले विश्वासीहरूलाई आज भन्छन् गलाती 6:1 पदमा, हे भाइ हो, यदि मानिस या कुनै ख्रिस्टियन अपराधमा पक्राउ पर्यो भने पनि तिमी आत्मिकीहरूले चाहिँ नम्रताको आत्माले अझै परीक्षामा नपरौं भनी आफ्नो पनि विचार राख्दै यस्ताको सुधार गर। समुएल जोनले भने, प्रत्येक मानिसले आफू स्वयंको बारेमा राम्रै जान्दछ, जुन आफ्ना सबभन्दा प्रिय साथीलाई भन्न पनि साहस गर्दैन। अरू त के अन्य जाति रोमको दार्शनिक सेनेकाले पनि भने, हामी सबैले यो भन्नै पर्छ कि हामी खराब भएका छौं, अनि अभाग्यवश यसमा मैले यो कुरा थप्नै पर्छ, त्यो भविष्यमा पनि उही कुरा हुनेछ। कसैले आफैलाई मुक्त गर्न सक्दैन, कसैले उसलाई माथि उठाउन हात फैलाउनै पर्छ, अनि परमेश्वरको वचनले यसको पक्का गर्दछ। उपदेशकको लेखकले पनि भन्छन् उपदेशक 7:20 पदमा, संसारमा कुनै यस्तो धर्मी मानिस छैन जसले सबै काम ठिक गर्छ र कहिले भूल गर्दैन। अनि हितोपदेशको पुस्तकमा पनि हामी पढ्छौं 7:12 पदमा, अर्को एक थरीकाहरू आफ्नो दृष्टिमा आफै शुद्ध हुन्छन्। वास्तवमा तिनीहरू आफ्ना कलंकबाट शुद्ध भएका हुँदैनन्। श्रोता, त्यहाँ कोही कोही त्यस्ता मानिसहरू छन् जो सोच्दछन् कि तिनीहरू सही छन्, तर तिनीहरू पापको निम्ति संवेदनशील छैनन्। त्यहाँ धेरै क्रिस्टियन भनौदाहरू छन् जो महसुस गर्दैनन् कि परमेश्वरको दृष्टिमा तिनीहरू पापीहरू हुन्। हामीलाई उद्धारकर्ताको मात्र आवश्यक छैन, तर हामीलाई शुद्धिकरणको पनि आवश्यक छ। पाउल भन्छन् रोमी 7:18 पदमा, किनकि मलाई थाहा छ कि ममा अर्थात मेरो शरीरमा केही असल कुराले बास गर्दैन। देख्नुभयो, दाउदले प्रस्ताव गरे कि उसँग पाप स्वभाव थियो। दाउदको प्रस्ताव निरन्तर जारी रहन्छ। 6 पदमा लेखिएको छ, निश्चय नै हृदयको सत्यता तपाईँ चाहना गर्नुहुन्छ, अन्तस्करणमा तपाईँ मलाई बुद्धिका कुरा सिकाउनुहुन्छ। मित्र, तपाईँ बाहिर देखावटी रूपमा कस्तो हुनुहुन्छ त्यसमा परमेश्वर चाक रुचि लिनुहुन्न। तपाईँ 32 लिएको क्रिस्चियन हुन सक्नुहुन्छ, तर उही समयमा तपाईँ अझै उद्धार नपाएको खाली 32 लिएको क्रिस्चियन मात्र पनि हुन सक्नुहुन्छ। तपाईँ मण्डलीको सदस्य हुन सक्नुहुन्छ, तर मेरो मित्र, त्यो सबै बाहिर देखावटी कुरा हो। तपाईँ अझै गुमेको निन्दित पापी पनि हुन सक्नुहुन्छ। उसले भन्छ कि उहाँ भित्री अन्तस्करणको सत्यतामा रुचि लिनुहुन्छ। भजनकार निरन्तर अगाडि आफ्नो कथनलाई जारी राख्छन्। 7 पदमा भन्छन्, हिसपले मलाई शुद्ध पार्नुहोस् र म शुद्ध हुनेछु, मलाई धुनुहोस् र म हिउँ जस्तै सेतो हुनेछु। अहिले मेरो कुरा ध्यानपूर्वक सुन्नुहोस्। निस्सन्देह यहाँ परमेश्वरको वचनमा सबभन्दा महान एक शास्त्रको खण्ड छ। त्यहाँ कोही कोही छन् जो भन्दछन् कि दाउदलाई क्षमा दिइएको कारण चाहिँ उसले आफ्नो पापको प्रस्ताव गरे। यदि तपाईँ यो भन्नुहुन्छ, तपाईँले खालि कथाको एक भाग मात्र भन्नुभयो, त्यो नै कारण होइन। ऐतिहासिक रेकर्डतिर हेरौं। 2 सामुएल 12:13 भनिएको छ, दाउदले नातनलाई भने, मैले परमप्रभुको विरूद्धमा पाप गरे। नातनले तिनलाई जवाब दिए, परमप्रभुले तपाईँको पापको फल अर्कोमाथि हालिदिनुभयो, तपाईँ मर्नुहुने छैन। परमेश्वरले पहिलो कदमको लिनुभयो, उहाँले नातनलाई पठाउनुभयो। मलाई लाग्छ अझै चुपचापसँग बसिरहने थिए यदि नातन उनीका नआएको भए। मलाई थाहा छैन कि उनी कति लामो समयसम्म चुपचाप बसिरहने थिए, तर उसले अर्थात दाउदले उहाँका आउने पहिलो कदम चालेनन्। परमेश्वरले नै पहिलो कदमको लिनुभयो। अनि कसरी परमेश्वर उसलाई क्षमा दिन सक्नुभयो त? किनभने उहाँले आफै स्वयंलाई प्रकट गर्नुभयो। अहिले यसलाई अति नै ध्यान लगाएर पछ्याउनुहोस्। परमेश्वर स्वयं इसरायल राष्ट्रका प्रकट हुनुभयो। प्रस्थान 34:6-7 भनिएको छ, त्यसपछि परमप्रभु तिनको सामनेबाट गएर यसो भनी घोषणा गर्नुभयो, परमप्रभु नै छिटाउनमा भरपूर र दयालु परमेश्वर, रिस गर्नमा ढिलो र कृपा र सत्यतामा प्रशस्त हुनुहुन्छ। हजारौं हजारमाथि कृपा देखाउनुहुने, दुष्टता र अपराध र पाप क्षमा गर्नुहुने, दोषीलाई कुनै किसिमले पनि निर्दोष नठहराउनुहुने, पिता पुर्खाको दुष्टताको दण्ड तिनका छोराछोरीहरू नाति पनाती र तेस्रो र चौथो पुस्तासम्म दिनुहुने हुनुहुन्छ। कसैले यो भन्ला, के यो भन्दा अझ अगाडि जाँदैन? निश्चय नै यो जान्छ, यो निरन्तर अगाडि जान्छ, तर त्यति नै मात्र कुनै मानिसले देख्न योग्य हुनेछ, तेस्रो र चौथो पुस्तासम्म। कुनै मानिसले आफ्नो पाप त्यतिसम्म गएको देख्छ। तर म चाहन्छु कि तपाईँले यहाँ दुई कुराहरूको ध्यान दिएको, जुन आपसमा खण्डन परस्पर विरोध छन्। परमेश्वर भन्नुहुन्छ उहाँले अधर्मको क्षमा गर्नुहुन्छ र उहाँ कृपा देखाउनुहुन्छ, त्यसपछि उहाँ अर्कोतिर यो भन्नुहुन्छ दोषीलाई कुनै किसिमले पनि निर्दोष ठहराउनु हुन्न। यहाँ विरोधाभास छ, होइन? फेरि दाउदको कुरालाई सुन्नुहोस्। 7 पदमा भनिएको छ, हिसपले मलाई शुद्ध पार्नुहोस् र म शुद्ध हुनेछु, मलाई धुनुहोस् र म हिउँ भन्दा सेतो हुनेछु। हिसप चाहिँ ओसिलो जग्गाको चट्टानमा पलाउने सानो बोट हो। सबभन्दा चाखलौदो कुरा यो हो कि वैज्ञानिक समाचार पत्र साइन्टिफिक जर्नलमा यो कथन छापिएको थियो, पेनिमिलियन हिसपमा वृद्धि भएको पत्ता लगाइयो। तर हिसपले गर्नुपर्ने त्यस्तो कुरासँग थियो, पेनिसिलियनले निको गर्न चंगाई गर्न सक्दैन। पेनिसिलियन हिसपमा वृद्धि भएको पत्ता लगाइयो, तर हिसपले गर्नुपर्ने त्यस्तो कुरासँग थियो जुन पेनिसिलियनले निको गर्न चंगाई गर्न सक्दैन। मतलब हिसपले गर्नुपर्ने सरोकार पापसँग थियो। पुरानो नियममा हिसपलाई 3 उद्देश्यको लागि प्रयोग गरिन्थ्यो। पहिलो, जब परमेश्वर इसरायलका सन्तानहरूलाई मिश्रबाट बाहिर निकाली ल्याउनुभयो, उहाँले भन्नुभयो, त्यहाँ एक कुरा छ तिमीहरूले निस्तारमा गर्नुपर्छ। प्रस्थान 12:21-23 आफ्ना जहान अनुसार एउटा पाठो निकाल र निस्तारको बलिको निम्ति मार, हिसबको झुप्पा भाँडाको रगतमा चोपेर चौकोसको माथिल्लो भाग र दुवैतिरका खामामा छ्याप्नु। तिमीहरू मध्ये कोही पनि बिहानसम्म घरको ढोका बाहिर ननिस्कनु, किनकि परमप्रभु मिश्रीहरूलाई प्रहार गर्नु देशभित्रबाट भएर जानुहुनेछ। जब उहाँले चौकसको माथिल्लो भाग र दुवैतिरका खामामा रगत देख्नुहुनेछ, तब परमप्रभुले त्यस ढोकालाई छोडेर निस्तार गरी विनाश पार्नेलाई तिमीहरूका घरहरूमा तिमीहरूलाई मान भनी पस्न दिनुहुन्न। अनि दोस्रो उद्देश्य हो, जब परमेश्वरले इसरायलीहरूलाई कोढीको शुद्धिकरणको लागि निर्देशन दिइरहनु भएको थियो, उहाँले दुई पंक्षीहरू लिनु भन्नुभयो। एउटा पंक्षीलाई मानु र अर्को जीवित पंक्षीलाई चाहिँ मारेको पंक्षीको रगतमा हिसबको झुप्पाले चोपेर त्यसमा छर्किदिएर छोडिदिनु पर्थ्यो। यसले ख्रिस्टको मृत्यु र पुनरुत्थानको तस्विर दिन्छ। तर यसको लागू वा उपयोग चाहिँ हिसबद्वारा थियो। अनि तेस्रो हिसबको प्रयोगको उद्देश्य, जब इसरायलका सन्तानहरू उजाड स्थानमा यात्रामा थिए र जब कसै एउटाले पाप गर्थे, तिनीहरू रोकिएर पवित्र वासस्थान खड़ा गरेर बलिदान चढ़ाउन सक्दैनथे। त्यसकारण पहिले पापको शुद्धिकरणको प्रबन्धको निम्ति रातो बाछो मार्नु पर्थ्यो र त्यसलाई जलाएर त्यसको खरानी आफैसित उजाड स्थान यात्रामा लान्थे। जब कुनै मानिसले पाप गर्थ्यो, त्यो खरानी पानीमा हालिन्थ्यो र त्यस पानी ती पाप गर्नेहरूमाथि हिसबद्वारा छर्काइन्थ्यो। त्यहाँ बलिदानको उपयोग थियो जुनले क्षमा ल्याउँथ्यो। श्रोता, तपाईले अर्थ खोलाईको अर्थको व्याख्यानको पत्ता लगाउन क्रूसमा जानुपर्छ। क्रूसमा परमेश्वरको पुत्रले भन्नुभयो मती 27:46 पदमा, हे मेरो परमेश्वर, किन मलाई तपाईले त्याग्नुभयो? उहाँले किन त्यो भन्नुभयो? म तपाईलाई भन्दछु कि उहाँले त्यो किन भन्नुभयो। किनभने परमेश्वरले कुनै पनि हालतले त्यसै दोषको सफा गर्न मेटाउन सक्नुहुन्न। उहाँ सक्नुहुन्न। उहाँले कहिले पनि त्यो गर्नुहुने छैन। जब प्रभु येशु ख्रिष्ट क्रूसमा हाम्रो पापको निम्ति पाप बनिनुभयो, उहाँ जसले पापको जानुहुन्न थियो, ताकि हामी उहाँमा परमेश्वरको धार्मिकता बनिन सकौं। जब उहाँ हाम्रो पापहरूको निम्ति मारिनुभयो, परमेश्वरले उहाँलाई त्यस तरिकामा व्यवहार गर्नु पर्थ्यो जस्तो कि उहाँले पापसँग व्यवहार गर्नै पर्छ। परमेश्वरले अब्राहमको पुत्र इसाकलाई बाँकी राख्नुभयो, तर उहाँले आफ्नै पुत्रलाई बाँकी राख्नु भएन। जब उहाँ मेरो र तपाईँको पाप उहाँमाथि बोक्नु भएको थियो, उहाँले पुत्रलाई मार्नु परेको थियो, किनभने परमेश्वरले दोषको क्षमा दिन सक्नुहुन्न। हामी यसमा स्पष्ट हौ, उहाँ हाम्रो सर्वोच्च अदालत जस्तै काम गर्नुहुन्न। परमेश्वरले पापको घृणा गर्नुहुन्छ। परमेश्वरले पापको दण्ड दिनुहुन्छ। कुनै पनि रीतिले उहाँले त्यसै दोषको मेटाउनुहुन्न र उहाँको पुत्र यसको निम्ति मर्यो। क्रूसमा येशूले भन्नुभयो लुका 23:34 पदमा, पिता तिनीहरूलाई क्षमा दिनुहोस्, तिनीहरूलाई क्षमा दिनुहोस्। कसरी उहाँले तिनीहरूलाई क्षमा दिन सक्नुहुन्छ? कसरी उहाँले हजारौं हजारौं कहाँ कृपा फैलाउन सक्नुहुन्छ? र उहाँले कसरी तपाईँ र मलाई क्षमा दिन सक्नुहुन्छ? एफिसी 1:7 पदमा लेखिएको छ, जसमा हामीलाई उहाँको रगतबाट उद्धार अर्थात उहाँको अनुग्रहको धन अनुसार अपराधहरूको क्षमा हुन्छ। अनि हरेक समय तपाई नयाँ नियममा क्षमाको देख्नुहुन्छ। ख्रिस्टको रगत त्यहाँ संलग्न भएको पाउनुहुन्छ। परमेश्वरले कहिले पनि ख्रिस्टको रगतबाट बाहेक पाप क्षमा गर्नुहुन्न। कहिले पनि त्यो गर्नुहुन्न। परमेश्वर पापको क्षमा दिने परमेश्वर हुनुहुन्न कि किनकि उहाँ ठूलो हृदयको हुनुहुन्छ? उहाँले पापको क्षमा दिनुहुन्छ किनभने उहाँको पुत्रले दण्ड तिर्नुभयो, पापको दण्ड। र अहिले खुला अंगालोसँग उहाँ तपाईँलाई भन्न सक्नुहुन्छ, म तिमीहरू कहाँ कृपा अनुग्रह फैलाउन सक्छु किनभने मेरो पुत्र तिम्रो निम्ति मर्यो। ओ, दाउदले परमेश्वरको हृदयमा छुने प्रवेश गर्ने बाटो जान्दथे। दाउद भन्छन् 7 पदमा, हिसबले मलाई शुद्ध पार्नुहोस् र म शुद्ध हुनेछु, मलाई धुनुहोस् र म हिउँभन्दा सेतो हुनेछु। यो जीवनको लागि ख्रिस्टको मृत्युको लागि उपयोग हो। मित्र, हामीले देख्यौं परमेश्वरको दया र पापको पश्चातापको चित्कार। त्यसपछि हामी देख्छौं शुद्धिकरण र संगतिको लागि चित्कार। अहिले दाउदको शुद्धिकरण र संगतिको निम्ति चित्कारको ध्यान दिनुहोस्। 9 पदमा लेखिएको छ, मेरा पापहरूदेखि आफ्नो मुख लुकाउनुहोस् र मेरा पाप अधर्महरू मेटिदिनुहोस्। मेटिदिनुहोस् मतलब दाउद त्यो कलंकको दागलाई मेटाउने कुराको आवश्यक थियो, अनि हामी सबैलाई त्यसको आवश्यक छ। दाउद अगाडि विन्ती गर्छन् 10 पदमा, हे परमेश्वर, ममा शुद्ध हृदय सृजनुहोस् र म भित्र एउटा स्थिर आत्मा पुनर्जीवित गर्नुहोस्। ओ, दाउदको कस्तो प्रार्थना छ! दाउदसँग अर्को विन्ती पनि छ 11 पदमा, मलाई तपाईँको उपस्थितिबाट नहटाउनुहोस् न त मबाट तपाईँको पवित्र आत्मा लैजानुहोस्। परमेश्वरको आत्मा दाउदमाथि आउनुभयो ताकि तिनी परमेश्वरको मानिस बन्न सकुन्। तर मित्र, आज कुनै ख्रिस्टियनहरूले दाउदको जस्तो प्रार्थना गर्नु पर्दैन, किनभने तपाईँमा परमेश्वरको आत्माले वासस्थान बनाउनु भएको छ भने उहाँले तपाईँलाई कहिले छोड्नुहुने छैन। तपाईँले उहाँलाई सन्ताप दिन दुखी बनाउन सक्नुहुन्छ, तपाईँ उहाँलाई निभाउन सक्नुहुन्छ, तर उहाँलाई सन्ताप दिएर निभाएर भगाउन सक्नुहुन्न, उहाँ भाग्नु पनि हुन्न, किनकि तपाईँले प्रभुलाई उद्धारकर्ताको रूपमा विश्वास गरेको दिनमै सदाको निम्ति तपाईँको हृदयमा वासस्थान बनाउनु भएको छ। हामीलाई एफिसी 4:30 पदमा भनिएको छ, पवित्र आत्मालाई सन्ताप नदेऊ जसमा उद्धारको दिनको निम्ति तिमीहरू छाप लगाइएका छौ। त्यसकारण कुनै परमेश्वरका सन्तानले परमेश्वरको आत्मालाई गुमाउन सक्दैन, तर पवित्र आत्मा ख्रिस्टियन जीवनमा निष्क्रिय बन्न सक्नुहुन्छ, अनि त्यही नै दाउदलाई भएथ्यो। उसले विन्ती गरिरहेका छन् कि परमेश्वरको आत्मा उसको जीवनमा निरन्तर काम गर्न सकोस्। अनि 12 पदमा भनिएको छ, तपाईँको मुक्तिको आनन्द मलाई फेरि दिनुहोस् र मलाई सम्हाल्न इच्छुक आत्मा दिनुहोस्। दाउदले आफ्नो उद्धारको गुमाएनन्, उसले उद्धारको उमङ्गलाई गुमाए र ऊ परमेश्वरसँग संगतिको चाहन्थे पुनः स्थापित भएर, किनभने उसले उडौ पुत्रले जस्तै पिताको घरमा जस्तै संसारिक शारीरिक मोज मजामा कति पनि आनन्द खुशी नभएको पत्ता लगाए। दाउद यो सबै उद्देश्यको निम्ति चाहन्थे र 13 र 15 पदमा भनिएको छ, तब अपराधीहरूलाई म तपाईँको मार्गको शिक्षा दिनेछु र पापीहरू तपाईँतर्फ फर्कनेछन्। हे परमप्रभु, मेरो ओठ खोलिदिनुहोस् र मेरो जिब्रोले तपाईँको प्रशंसाको घोषणा गर्नेछ। दाउद फेरि परमेश्वरको स्तुति गर्न चाहन्थे। अनि 19 पदमा भनिएको छ, तब तपाईँलाई प्रसन्न पार्न धार्मिकताका बलिहरू चढाइनेछन्, सम्पूर्ण होम बलि र साँडेहरू तपाईँको वेदीमा चढाइनेछन्। उसले परमेश्वरलाई मात्र स्तुति प्रशंसा गर्न मात्र चाहँदैनथे, ऊ परमेश्वरलाई प्रसन्न पनि पार्न चाहन्थे। प्रभु येशु ख्रिष्ट फरिसीहरूको घरमा खाना खान जानुभयो। उद्धार नपाएकी एकजना स्त्री बाटोबाट त्यहाँ आइन्। तर सिमोन फरिसीले मात्र तिनलाई तिनको भूतकालको पृष्ठभूमि राम्रै जान्दथे र उसले तिनलाई बाटोमा भेट्दा मुख फर्काएर अर्कोतिर लाग्दथे, किनकि त्यो स्त्री अनैतिक काममा लाग्ने स्त्री थिइन्। तर त्यस दिनको प्रथा अनुसार जब उसको घरमा पाहुनाहरू हुन्थे त्यस समयमा त्यस स्त्रीको उसको घरमा आउने पूर्ण अधिकार थियो, र हामी देख्छौ कि त्यो स्त्री सिधै प्रभु येशु ख्रिष्ट हुनुभएको ठाउँमा गइन् र उहाँको पाहुनेर बसेर रुँदै उहाँको पाउलाई आफ्नो आँसुले भिजाएर धोइन् र आफ्नो शिरको कपालले पुछ्दै उहाँको पाउलाई चुम्बन गरिन् र उहाँको पाउमा मलम घसिन्। अहिले त्यो घरको मालिक सिमोन आलोचक भने, उसले दोष देख्न थाले र हाम्रो प्रभुले उसलाई साँच्ची नै हप्काउनुभयो। उहाँले भन्नुभयो लुका 7:44, म तिम्रो घरमा आए, तिमीले मलाई खुट्टा धुने पानी पनि दिएनौ, तर यसले त मेरा खुट्टा आँसुले भिजाइन् र आफ्ना कपालले पुछी तिनलाई क्षमा दिएको छ। त्यसपछि उहाँले त्यस स्त्रीलाई भन्नुभयो लुका 7:47, त्यसको पाप जो धेरै छन् सो क्षमा भएका छन्, किनकि त्यसले ज्यादा प्रेम गरी, तर जसलाई थोरै क्षमा गरिन्छ त्यसले थोरै नै प्रेम गर्दछ। हामी सोच्दछौ कि हामी बिल्कुल ठिक छौं। मेरो मित्र, परमेश्वरले त्यो दोषको हटाउन सक्नुहुन्न र उहाँ भन्नुहुन्छ तपाईँ र म उहाँको सामने दोषी छौं। उहाँले तपाईँ र मलाई उद्धार गर्न सक्ने एउटै बाटो नै उहाँको पुत्रलाई मर्न दिनुभएर हो। विश्वमा सबभन्दा महान पापीको लागि त्यही नै आवश्यक छ, अनि तपाईँ र म पनि त्यही तरिकामा उद्धार पाउँछौ। जसलाई थोरै क्षमा गरिन्छ त्यसले धेरै प्रेम गर्छ, जसलाई धेरै क्षमा दिएको छ उसले धेरै प्रेम गर्छ, जसलाई थोरै प्रेम क्षमा गरिन्छ त्यसले थोरै नै प्रेम गर्छ, जसलाई धेरै क्षमा गरिएको छ उसले धेरै प्रेम गर्छ। मित्र, तपाईँको प्रेमको नाप के हो? ऊ यो तपाईँको आफ्नै पापको मूल्याङ्कन हो। कुन चाहिँ त्यो अन्तिम समय थियो तपाईँले आफ्नो पापको निम्ति रुनुभयो?
कुन चाहिँ त्यो अन्तिम समय थियो तपाईँ आफ्नो विफलताको असफलताको कारण रातमा रुनुभयो। परमेश्वरलाई धन्यवाद होस् कि उहाँसँग त्यहाँ क्षमा छ, तर हाम्रो तर्फबाट हामीले आफ्नो पापहरूको प्रस्ताव गर्नुपर्छ।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 9847035679। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीयू नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 9847035679, 9847035679। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।